यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति कार्यालयको सर्वोच्च अदालतलाई लिखित जवाफ। संविधानको धारा 76ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई मात्र दिएकोले विपक्षीले दावी गरे अनुरूप अदालतले प्रधानमन्त्री तोक्न नमिल्ने प्रधानमन्त्री ओलीको दावी। कोरोना महामारी पछिको पुनरूत्थानका लागि विश्व ब्यांकले नेपाललाई 17 अर्ब 55 करोड़ रूपियाँ सहयोग गर्ने। नेपालमा आज थप 2607 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। 2141 जना संक्रमण मुक्त, संक्रमित 39 जनाको मृत्यु। र उत्तर कोरियामा खाद्यान्न संकट भएको उत्तर कोरियाली नेता किम जोङ उनको स्वीकारोक्ति। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा सहितले प्रधानमन्त्री ओलीले संविधानको धारा 76 को उपधारा 5 बमोजिम प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्नुभएको विरूद्ध दायर गर्नुभएको रिटमा संवैधानिक इजलासले विपक्षी प्रधानमन्त्री ओली सहितको नाममा लिखित जवाफ माग गरेपछि प्रधानमन्त्रीले जवाफ पेश गर्नुभएको हो। आफ्नो लिखित जवाफमा प्रधानमन्त्री ओलीले रिट निवेदनमा दावी गरिए जस्तो संविधानको धारा 76 को उपधारा 5 को अवस्थामा दलीय व्हीप नलाग्ने कुरा, संविधान र संविधानले स्थापित गरेको संसदीय शासन प्रणालीको आधारभूत मान्यता विपरीत हुने उल्लेख गर्नुभएको छ। सर्वोच्च अदालतमा पेश गर्नुभएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले संसदीय शासन प्रणालीमा संसद सदस्य प्रचलित कानून तथा दलको विधानभन्दा बाहिर र स्वतन्त्र नहुने र राजनैतिक दल सम्बन्धी ऐनको दफा 28 सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा दलीय निर्देशन व्हीप लाग्ने कुरा स्पष्ट गरिएको, दलको निर्देशन विपरीतको कार्य स्पष्ट दल त्यागको अवस्था भएको र दल त्याग गरेको अवस्थामा संविधानको धारा 89 ङ र राजनैतिक दल सम्बन्धी ऐन 2073 बमोजिम त्यस्तो संसद सदस्यको पद नरहने उल्लेख गर्नुभएको छ। पद नै नरहने प्रतिनिधि सभा सदस्यले कसैलाई प्रधानमन्त्री पदमा समर्थन गर्न सक्ने वा त्यस्तो मतगणना हुन सक्ने अवस्था नै नरहने र संविधानको धारा 76 को उपधारा 5 बमोजिमको प्रधानमन्त्री दलीय समर्थनको आधारमा मात्र नियुक्त हुने प्रधानमन्त्रीको जवाफमा उल्लेख गरिएको छ। विपक्षी शेरबहादुर देउबाले मागदावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गर्नुभएकोमा प्रधानमन्त्रीले जवाफमा अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो, अदालत आफैले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने उल्लेख गर्दै यो नितान्त राजनैतिक र कार्यपालिकी प्रक्रिया हो भनी जवाफ दिनुभएको छ। प्रधानमन्त्री ओलीले आफ्नो जवाफमा संविधानको धारा 76ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई नदिएको र धारा 76 को उपधारा 5 बमोजिम नियुक्त भएको कुनै व्यक्तिले प्रतिनिधि सभामा विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधि सभा वा अदालतमा हुने कुनै परिकल्पना नगरिएको लिखित जवाफ सर्वोच्चमा पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयले संविधान बमोजिम राष्ट्रपतिबाट भएको काम बदर नहुने लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको छ। कंग्रेस सभापति शेरबहादुर देउबा सहित 146 जनाको रिट निवेदनमा लिखित जवाफ पठाउँदै राष्ट्रपति कार्यालयले कसैको सिफारिश बिना राष्ट्रपतिबाट संविधान बमोजिम सम्पादन भएको काम कार्यवाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नु भनी परामर्श जारी हुन सक्दैन भनी उल्लेख गरेको छ। राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी पूरा गर्दा मुद्दा नलाग्ने कानून रहेको राष्ट्रपति कार्यालयले लिखित जवाफमा उल्लेख गरेको छ। धारा 76-5 बमोजिम बन्ने प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छ वा छैन भन्ने कुरा यकिन गर्ने अधिकार राष्ट्रपतिलाई मात्र भएको उक्त कार्यालयले जनाएको छ। नेपालमा आज कोरोना भाइरसबाट थप 2607 जना संक्रमित भएको पुष्टि भएको छ। 7711 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1768 जना तथा 4773 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 839 जना गरी 2607 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट गएको 24 घण्टामा 2141 जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 5,45,662 जना निको भएका छन्। तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 88.6% रहेको मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमणबाट थप 39 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8,597 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रोल्पामा दोस्रो चरणको कोविड विरूद्धको खोप कोविशील्ड लगाउन छुटेकालाई पुनः लगाइने भएको छ। जिल्ला कोविड 19 खोप व्यवस्थापन समिति रोल्पाको निर्णय अनुसार पहिलो चरणको खोप लगाएका तर दोस्रो चरणको खोप लगाउन छुटेका सबैलाई यही असार 7 गते खोप लगाइने भएको छ। खोप 10 स्थानीय तहमा रहेका हेल्थ पोस्ट स्वास्थ्य चौकीमा लगाउने तयारी भएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। सिन्धुपाल्चोक जिल्लामा आइतबार आएको बाढ़ी पहिरोका कारण मेलम्चीको एक तिहाई क्षेत्र तहस नहस बनाएको छ। 81 आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौंको संख्यामा मानिसहरू विस्थापित भएका छन्। सिन्धुपाल्चोकबाट संवाददाता दीपक खत्रीको रिपोर्ट।
खोला थुनेपछि आएको बाढ़ीले मेलम्चीको एक तिहाई क्षेत्र तहस नहस बनाएको छ। सोच्दै नसोचेको क्षति देखेका स्थानीय सपना झैं ठानिरहेका छन्। घामपानीबाट ओतलाग्न बनाएको घरको नामो निशान छैन। स्थानीय लक्ष्मण श्रेष्ठको 50 लाख माथि लगानी गरेर सञ्चालनको तयारीमा रहेको रिसोर्टको दोस्रो तलासम्म लेदोले पुरिएको छ। मेलम्चीमा खोलाले घेरेको घरमा अड्किएका 4 नागरिकलाई सैनिक हेलिकप्टरबाट उद्धार गरियो भने एङ्ग्री लार्केमा सिमरिक एयरबाट खोला पारी फसेका नागरिकको उद्धार गरिएको छ। मेलम्चीमा शिखरपुर जाने र दुवारचौर जाने दुईवटा पुल पूर्ण रूपमा नष्ट भएको छ। मेलम्ची बजार तल्लो भाग, रेडियो मेलम्चीको भवन, मेलम्ची बहुद्देश्य कबडल, वारिपारीका अन्य सबै संरचना, खोला किनारको खेत, माछा फार्म बाढीले बगाएको छ। तालामारङ चनौटे बजारको आधा भन्दा बढी भाग क्षति छ। चनौटे माथिका सड़कमा यातायात चल्न नसक्ने अवस्थामा छन्। एक सरो कपडामा ज्यान जोगाउन भाग्नु भएकी मेलम्चीकी लक्ष्मी श्रेष्ठलाई घर जग्गा वस्तुभाव र सम्पत्ति खोलामा बिलाएपछि अब कसरी बाँच्ने भन्ने पिर परेको छ।
6-7 बाख्रा नि बगायो, ढलान घर एउटा नि मुनिबाट पानी छिरिरहेको छ, एउटा चम्चा पनि निकाल्न सकेन, फोरेल गाडी एउटा थियो त्यो पनि लगिहाल्यो खोलाले, बच्चा छ सानो सानो, न किनेर खानु पैसा पनि छैन, पैसा सैसा केही निकाल्नु पाएको होइन, घर छैन, अब के गर्नु।
खोला थुनिएर आएको बाढीले विस्थापित भएकाहरूको बिचन्नी भएको छ। आफूहरू उद्धार र राहतमा लागि परेको बताउँदै मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपालले विस्थापितलाई इन्द्रेश्वरी माध्यमिक विद्यालय र नेपाली सेनाको ब्यारेकमा पाल व्यवस्थापन गरेर राख्ने तयारी भइरहेको बताउनुभयो।
व्यवस्थापन गर्दैछौ र हामीले दुई ठाउँमा क्याम्प बनाउने निर्णय गरेका छौँ। आर्मी क्याम्पमा हुन्छ, त्यो चाहिँ टेन्ट छ, कम्तीमा 600 जनालाई हामीले गरेका छौँ, अनि सहायता कक्ष हामीले राखेका छौँ। अब उहाँहरूलाई कसलाई के आवश्यकता छ, कसको के समस्या हो होइन, उहाँहरूको समस्याको आधारमा चाहिँ हामी व्यवस्थापन गर्दै जाने योजना बनाएको।
मेलम्ची बाढीमा 16 जना बेपत्ता मध्ये अहिलेसम्म 2 शव फेला परेको छ। फेला परेका दुवै चिनिया नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ र ती चिनिया नागरिकको शनाखत भइसकेको प्रहरीको भनाइ छ। दीपक खत्री, सिन्धुपाल्चोक।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। मनाङ जिल्लामा बाढ़ी र पहिरोमा फँसेका 35 जनाको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत मनाङको सिरानतालका 24 जना र थोचेको गुम्बामा फँसेका 11 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो। मौसममा सुधार आउनसाथ आज बिहानै सेनाको हेलिकप्टरले अलपत्र नागरिकको उद्धार गरेको हो। सिरानतालका नागरिकलाई हेलिकप्टर मार्फत तालडाँडामा लगेर राखिएको छ भने थोचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको प्रजीय लामिछानेले बताउनुभयो। अविरल वर्षासँगै लमजुङको दोर्दी खोलामा आएको बाढ़ीका कारण दोर्दी कोरिडोरमा निर्माणाधीन चारवटा जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। बाढ़ीका कारण दोर्दी खोलामा निर्माणाधीन 54 मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा मात्रै झण्डै 1 अर्ब रूपियाँको क्षति भएको अनुमान छ। खोलामा आएको बाढ़ीका कारण आयोजनाको निर्माणाधीन बाँध क्षेत्रसँगै पावर हाउसमा समेत क्षति पुगेको आयोजना प्रवर्धक कम्पनीका अध्यक्ष इजन बरालले जानकारी दिनुभयो। यसै गरी दुर्दी खोलामा आएको बाढ़ीका कारण लिबर्टी इनर्जी प्राइभेट लिमिटेडद्वारा निर्माणाधीन 25 मेगावाटको माथिल्लो दुर्दी ए आयोजनामा पनि क्षति पुर्याएको छ। माथिल्लो दुर्दी ए आयोजनाको मात्रै हेडवर्क्स इन्टेक र डिसेन्डरमा क्षति पुर्याएको र केही उपकरण बाढ़ीले बगाएको आयोजना प्रवर्धक राजेन्द्र वस्तीले बताउनुभयो। बाढ़ीका कारण निर्माणाधीन 12 मेगावाटको दोर्दी एक जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। त्यसै गरी दोर्दी खोलामा आएको बाढ़ीका कारण दोर्दी खोलामै निर्माण सम्पन्नको चरणमा रहेको 27 मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। जलविद्युत आयोजनासँगै दोर्दी खोलामा आएको बाढ़ीले केही साता अघि मात्रै निर्माण सम्पन्न 132 केभी राष्ट्रिय प्रसारण लाइनको 4 पोल पूर्ण रूपमा क्षति पुगेको छ। दोर्दी 8 बनसार हिलेमा राखिएका 4 पोल बाढ़ीका कारण पूर्ण रूपमा ढलेका छन् भने अन्य केही पोलहरू उच्च जोखिममा रहेको आयोजना प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो। अत्यधिक पानीको भावसँगै आएको बाढ़ीले दोर्दी गाउँपालिका अन्तर्गत खोला वारपार गर्ने सड़कहरू बगाएको छ। दोर्दी खोला बाढ़ीको उच्च जोखिममा रहेको भन्दै त्यस क्षेत्रका स्थानीयले जोखिम क्षेत्रहरूमा थप क्षति हुन नदिन विपद पूर्व सूचना प्रणालीको अव्यवस्था, संचार सुविधालाई प्रभावकारी बनाउन र दोर्दी करिडोरको माथिल्लो भेगमा रहेको भौगोलिक अवस्था र पछि हुन सक्ने सम्भाव्य अध्ययन गरिदिन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेका छन्। विपक्षी दलहरूको गठबन्धनले बाढ़ी पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न र पीड़ितलाई राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। विपक्षी दलका शीर्ष नेताहरूले आज संयुक्त वक्तव्य मार्फत बाढ़ी पहिरो र डुबानबाट विस्थापित जनताका लागि तत्काल आवास, खाद्यान्न तथा घाइतेको उपचार लगायतका उद्धार तथा राहतका काम प्रभावकारी रूपमा अगाडि बढ़ाउन सरकारसँग आग्रह गरेको हो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको गठबन्धनले अहिलेको प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका काममा सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघ संस्थालाई आह्वान समेत गर्नुभएको छ। कैलालीमा गत वर्ष गएको बाढ़ी पहिरोबाट विस्थापित परिवार वर्षायाम लागेसँगै बसोबासको व्यवस्थापन नहुँदा चिन्तित भएका छन्। कैलालीको चुरे वन क्षेत्रमा अस्थायी टहरामा बसिरहेका उनीहरू वर्षा सर्प दंशको जोखिमसँगै कोरोना महामारीका बीच खान बस्नकै लागि समस्या परेपछि थप चिन्तित बनेका हुन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीको चुरे गाउँपालिका क्षेत्रका बाढ़ी पहिरो पीड़ितहरू वर्षायाम लागेसँगै चिन्तित देखिएका छन् भने त्यसमाथि कोरोना महामारीका बीच काम नपाउँदा उनीहरूलाई थप समस्या भएको छ। गत साउनमा आएको बाढ़ी पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएका ती परिवार अहिले चुरे गाउँपालिका 4 स्थित वन क्षेत्रमा बसिरहेका छन्। स्थानीय बसाई व्यवस्थापन समितिका अनुसार हाल जंगलमा 273 घर परिवार बस्दै आएका छन्। सरकारी वन क्षेत्रमा बसेका उनीहरूले बस्तीमा मच्छर बिच्छी सर्प दंशको जोखिमसँगै खानेपानीदेखि खान बस्नको समस्या भएको बताएका छन्।
यस्तो जंगलमा बसेका छौँ, बिचल्लीमा छौँ, पैसा छैन, गेडो मुठो छैन, खेती लगा छैन, कसरी खाने त यस्तो दुःख छ।
बाढ़ी पहिरोले घर जग्गा बगाएपछि गाउँ फर्कन सक्ने अवस्था नरहेको र कोरोना करका बीच काम गर्न नपाउँदा दैनिक जीविकोपार्जन गर्न समेत कठिनाई भइरहेको पीड़ितहरूको भनाइ छ।
अब जीविका गर्न गाह्रो छ, केही नोकरी गरौँ भने कोरोनाले जान दिँदैन,
खाने राशन छैन, लकडाउनले यस्तो बनाइदियो काम गर्ने ठाउँ छैन।
बाढ़ी पहिरो विस्थापित परिवारको व्यवस्थापन लागि माथिल्लो निकायमा पत्रचार गरिएको गाउँपालिकाले जनाएको छ। चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगर,
211
चुरे क्षेत्रका विस्थापित परिवारको दीर्घकालीन बसोबासको योजना बनाउँदै बस्तीमा तत्काल राहतको व्यवस्था गर्न आवश्यक देखिन्छ। जगत साउथ, रेडियो नेपाल, धनगढ़ी।
पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क एकतर्फी संचालनमा आएको छ। निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडे पुल नजिकै 3 दिनदेखि अवरूद्ध सड़क आज दिउँसोदेखि संचालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। अविरल वर्षासँगै खसेको पहिरोले झण्डै 50 मिटर सड़क बगाएपछि सड़क अवरूद्ध भएको थियो। सड़क एकतर्फी खुलेपछि रोकिएका यात्रु तथा सवारी साधनलाई पालै पालो गन्तव्यतर्फ पठाइएको छ। बुटवल नारायणगढ़ सड़क खण्ड भने अझै खुलेको छैन। पहिरोले अवरूद्ध मध्य पहाड़ी लोकमार्गको पर्वत बागलुङ खण्ड 4 दिनपछि आज संचालनमा आएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज प्रदेशका 3 सुरक्षा निकायका प्रमुख, सबै जिल्लाका प्रमुख, जिल्ला अधिकारीको सहभागितामा प्रदेश विपद व्यवस्थापन समितिको बैठक बसेको छ। मुख्यमन्त्री पोखरेलले तराईमा डुबान र पहाड़मा पहिरोका कारण आउने विपदबाट जोगाउन र विपदमा परेकालाई यथाशक्य छिटो उद्धार गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो। विपदको पूर्व सूचना प्रणालीलाई ध्यान दिई समयमै राहतमा दिने योजना बनाउन आग्रह गर्दै पोखरेलले अवरूद्ध राजमार्ग समयमा खुलाउन, विभिन्न पालिकामा बनेका बहुद्देश्य भवनलाई आश्रय स्थलको रूपमा प्रयोग गर्न, ठूलो वर्षामा पहाड़ी क्षेत्रमा यातायातका साधन केही समय रोक्ने योजना बनाउन, उद्धार तथा राहतलाई समयमै ध्यान दिन आग्रह गर्नुभएको थियो। मुख्यमन्त्री पोखरेलले आन्तरिक मन्त्रालयमा तत्काल सूचना उपलब्ध गराउन, स्थानीय तहसँग समन्वय गर्न, जनशक्ति बजेट तथा अन्य सामग्री परिचालन गर्न विशेष योजना बनाएर अगाडि बढ़नुपर्ने बताउनुभयो। विपदमा परेकालाई राहत र उद्धारमा बजेटको अभाव हुन नदिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यसमा समस्या परे तत्काल जानकारी दिन आग्रह गर्नुभयो। उत्तर कोरियाका नेता किम जोङ उनले मुलुकमा खाद्यान्न संकट भएको कुरा औपचारिक रूपमा स्वीकार्नु भएको छ। मुलुकका वरिष्ठ पदाधिकारीहरूसँग भएको बैठकमा नेता किम जोङले जनताको खाद्य अवस्था ज्यादै नाजुक रहेको बताउनुभयो। उहाँले गत वर्ष समुद्री आँधी र व्यापक मात्रामा आएको बाढ़ीले बाली नष्ट गर्दा कृषि उपजमा सोचे जस्तो उत्पादन हुन नसकेकाले यस्तो अवस्था आएको बताउनुभयो। खाद्यान्न अभाव चुलिँदै गर्दा मूल्य वृद्धि पनि आकाशिएको उत्तर कोरिया मा 1 किलोग्राम केरामा 5,000 रूपियाँसम्म परेको समाचारमा जनाइएको छ। कोरोना महामारीले गर्दा चीनसँगको सीमानाका समेत बन्द गरेर बसेको उत्तर कोरियामा कतैबाट खाद्यान्न आयात हुन नसकेकाले यस्तो भयावह स्थिति आएको हुन सक्ने आकलन गरिएको छ। चीनले आफूले स्थापना गरेको अन्तरिक्ष केन्द्रमा पहिलो पटक लामो समयका लागि 3 जना अन्तरिक्ष यात्रु पठाएको छ। पृथ्वीबाट 380 किलोमिटर माथि स्थापना गरिएको चिनिया अन्तरिक्ष केन्द्रमा नी हाइसेङ, लिउ बोमिङ र ताङ होङबोले 3 महिना बिताउनेछन्। चीनले पछिल्लो समय अन्तरिक्ष अन्वेषणमा उल्लेखनीय सफलता हासिल गर्दै अघि बढ़ेको छ। विगत 6 महिनाको अवधिमा चीनले चन्द्रमाबाट माटो र ढुंगाका नमूना ल्याउनुका साथै मंगल ग्रहमा 6 पाङ्ग्रे अन्तरिक्ष यान अवतरण गराउन सफल भएको छ। महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म 38,33,183 जनाको मृत्यु भएको छ। भाइरस संक्रमितको संख्या 17,70,48,000 नागेको छ। कोरोना अति प्रभावित ब्राजीलमा कोविड-19 संक्रमणबाट एकै दिन करिब 3,000 मानिसको मृत्यु भएको बताइएको छ। ब्राजीलमा कोविडको प्रकोपबाट हालसम्म 4,93,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन्। यसैबीच बंगलादेशमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ़दै गएपछि त्यहाँ जारी रहेको लकडाउन थप 1 महिनाका लागि लम्ब्याइएको छ। लकडाउन आगामी जुलाईको 15 तारीकसम्म कायम रहने घोषणा गरिएको छ। त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेस्टुरेन्टहरू सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ।
सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ। कोविड-19 संकट व्यवस्थापन केन्द्र CCMC बैठकले टर्की, कतार, साउदी अरेबिया, UAE, जापान र मलेसियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले उपयुक्त मुलुकमा सातामा 2,000 यात्रुभन्दा नबढ़ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ। CCMC सो निर्णय मन्त्री परिषदबाट पारित भएपछि कार्यान्वयनमा आउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं तारानाथ अधिकारीले जानकारी दिनुभयो। बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। विश्व बैंकले महामारी प्रति कार्य र पुनरुत्थानका लागि नेपाललाई 17,55,00,000 रूपियाँ उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले कोविड-19 उत्थानशील पुनर्लाभ, अति जोखिममा परेको सुरक्षा र दिगो विकासमा सघाउन सो रकम उपलब्ध गराउन लागेको हो। नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थान सहनशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन सो रकम उपयोग हुनेछ। कर्णाली प्रदेशको चालू आर्थिक वर्ष 2077-78 को बजेट जेठ मसान्तसम्म 26% मात्र खर्च भएको छ। कुल 33,74,13,53,000 रुपियाँ मध्ये जेठ मसान्तसम्म 9,07,92,62,000 रुपियाँ मात्र खर्च भएको हो। चालू तर्फ 14,67,22,32,000 रुपियाँ मध्ये 4,41,44,80,000 रुपियाँ र पुँजीगतमा 19,06,91,21,000 रुपियाँ मध्ये 4,66,47,82,000 रुपियाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमले जानकारी दिनुभयो। पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बंगालसँग जोड्ने मेची पुल बनेको 3 वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ। भारतको बिहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको 650 मिटर लामो सो पहुँच मार्ग निर्माण नगर्दा मालवाहक ढुवानी तथा सवारी साधन ओहोर दोहोरमा कठिनाई हुँदै आएको थियो। भारतीय क्षेत्रमा पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवत जावत र माल सामानको ढुवानीमा सहज हुने नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीप मणि रेग्मीले जानकारी दिनुभयो।
अब खेल समाचार अझै बमबाट।
युरोपको विभिन्न 11 शहरमा आयोजना भइरहेको 16 संस्करणको युरोकप फुटबलमा आज 3 खेल हुँदैछन्। युरोकपको समूह चरण अन्तर्गत आज समूह सीको 2 खेल र समूह बीको 1 खेल हुनेछन्। आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनिया बीच प्रतिस्पर्धा हुनेछ। समूह सीमा रहेको 2 टोली बीचको खेल भने अहिले भइरहेको छ। आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा युक्रेन नेदरल्याण्डसँग 3-2 गोल अन्तरले पराजित भएको थियो। नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ। नर्थ म्यासेडोनिया पहिलो खेलमा अस्ट्रियासँग 3-1 पराजित भएको थियो। युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौथो स्थानमा रहेको छ। आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। समूह बी बेल्जियम र डेनमार्क बीचको खेल राति 9:45 बजे शुरू हुनेछ। बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा बेल्जियमले रुसलाई 3-0 हराएको थियो। 3 अङ्क जोडीको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ। डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग 1-0 पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क पहिलो अङ्क जोड्न चाहन्छ। आज हुने तेस्रो खेलमा नेदरल्याण्ड र अस्ट्रिया बीच प्रतिस्पर्धा हुनेछ। समूह सीमा रहेका 2 टिम बीचको खेल राति 12:45 बजे शुरू हुनेछ। नेदरल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। समूहको शीर्ष स्थानमा रहेको नेदरल्याण्डले पहिलो खेलमा युक्रेनलाई 3-2 हराएको थियो। अस्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई 3-1 हराएको थियो।
अब मौसम। हाल देशभर सामान्यदेखि पूर्ण बदलिरही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदलिरही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 7.1 मिलिमिटर। काठमाडौँको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर। पोखराको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 39.2 मिलिमिटर। दिपायलको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 59.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा विघटन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति कार्यालयको सर्वोच्च अदालतलाई लिखित जवाफ। संविधानको धारा 76 प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई मात्र दिएकोले विपक्षीले दावी गरे अनुरूप अदालतले प्रधानमन्त्री तोक्न नमिल्ने प्रधानमन्त्री ओलीको दावी। कोरोना महामारी पछिको पुनरूत्थानका लागि विश्व बैंकले नेपाललाई 17,55,00,00,000 रूपियाँ सहयोग गर्ने। नेपालमा आज थप 2,607 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। 2,141 जना संक्रमण मुक्त, संक्रमित 39 जनाको मृत्यु। र उत्तर कोरियामा खाद्यान्न संकट भएको उत्तर कोरियाली नेता किम जोङ उनको स्वीकारोक्ति। नमस्ते, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।